आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
धुनहरूले प्रशंसा गर्छन्, संगीतका धुनहरूले प्रशंसा गर्छन्, यसुलाई उहाँको महिमामा, यसुलाई उहाँको महिमामा, हामी झन् परमेश्वरका सन् स्तुति गरौं ख्रिस्ट येशूलाई, हामी झन् परमेश्वरका सन्तान स्तुति गरौं ख्रिस्ट येशूलाई, हृदयदेखि चढाऊ धन्यवाद उहाँलाई, हृदयदेखि चढाऊ धन्यवाद उहाँलाई। यसुलाई उहाँको मैमित कामलाई, यसुलाई उहाँको मैमित कामलाई, हामी झन् परमेश्वरका सन्तान स्तुति गरौं ख्रिस्ट येशूलाई, हामी झन् परमेश्वरका सन्तान स्तुति गरौं ख्रिस्ट येशूलाई, हृदयदेखि चढा धन्यवाद उहाँलाई, हृदयदेखि चढा धन्यवाद भाषामा गाउँछन्, हामी पनि गीत गाउँदै का धुन हरुले प्रशंसा गर्छन् संतान स्तुति गरौं क्रिस्त येशूलाई हामी झन् परमेश्वरका संतान स्तुति गरौं क्रिस्त येशूलाई हृदयदेखि चढाऊ धन्यवाद उहाँलाई हृदयदेखि चढाऊ धन्यवाद
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई हार्दिक स्वागत छ पवित्र धर्मशास्त्रको क्रमबद्ध र श्रृंखलाबद्ध बाइबल अध्ययनमा। आज हामी बाइबल अध्ययन पहिलो समुएल 11 र 12 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ अम्मोनीहरूमाथि साउलको विजय, त्यसपछि समुएलबाट साउल कहाँ अधिकारको सरुवा। सबभन्दा पहिले हामी देख्नेछौ अम्मोनीहरूमाथि साउलको विजय। मैले अघिल्लो अध्यायमा राजा साउलको बारेमा केही कठोर कुरा भनेथे। म सोच्दछु कि तिनी कुनै पनि अभिनयको अभिनय गर्न सक्ने असल अभिनेता बन्न सक्थ्यो, तर असल राजा होइनन्। यद्यपि यहाँ तिनीसँग असल शुरूआत भए तापनि 11 अध्यायको 1-3 पदमा भनिएको छ, अम्मोनी नहासले याबेस गिलातलाई आक्रमण गरेर त्यसलाई घेरे। याबेसका मानिसहरूले नहासलाई भने, हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईँका प्रजा हुनेछौ। तर नहासले तिनीहरूलाई जवाब दिए, एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्धि गर्नेछु, म तिमीहरूमध्ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु र त्यसले इसरायलको बेजेत हुनेछ। तब याबेस गिलातका धर्मगुरूहरूले भने, इसरायलभरि समाचार पठाउनलाई हामीलाई 7 दिनको म्याद दिनुहोस् अनि त्यसपछि हामीलाई कसैले पनि मुक्त गरेनन् भने हामी तपाई कहाँ आत्मसमर्पण गर्नेछौ। मित्र, यो याबेल गिलातका मानिसहरूबाट अम्मोनी नहासद्वारा बनाइएको अति नै कठोर र कुरूप माग थियो। तिनीहरूलाई छुटकाराको आवश्यक परेको थियो। 4-7 पदमा भनिएको छ, जब समाचार ल्याउनेहरू साउलको गिबामा आए र आफ्नो समाचार दिए, तब सबै मानिसहरू विलाप गर्न लागे। त्यसै बेला साउल खेतबाट गोरु धपाउँदै आइरहेका थिए र मानिसहरूलाई के भयो, किन विलाप गरिरहेका छन् भनी उनले सोधे। अनि याबेस गिलातका मानिसहरूले भनेका कुरा तिनीहरूले दोहोर्याएर उनलाई भनिदिए। साउलले यो कुरा सुन्दा परमप्रभुको आत्मा शक्तिसित उनीमाथि आउनुभयो र उनी रिसले जले। तब उनले एक जोडा गोरु लिएर ती टुक्रा टुक्रा गरी काटे र समाचार दिने मानिसहरूलाई ती टुक्रा दिएर इसरायलका सबैतिर यसो भनी पठाए, जो मानिस युद्धको निम्ति साउल र समुएलको पछि आउँदैन त्यसका गोरुहरूको पनि यही दशा हुनेछ। तब मानिसहरूमा परमप्रभुको भय छायो र तिनीहरू एउटै मानिस जस्ता भई निस्केर आए। मित्र, यो कुराको ध्यान दिनुहोस् कि कसरी साउल आफैलाई समुएलसँग पहिचान बनाउँछ। मलाई लाग्दैन कि यस विशेष समयमा साउलको नाम मात्र एक्लो उभिन सक्थ्यो। अह, जब साउलले मानिसहरूलाई आउनलाई बोलाए र समुएलको नाउँमा आफ्नो नाउँ जोडेकोले गर्दा मानिसहरू आए, किनकि तिनले भनेका थिए, म र समुएलको पछि आऊ। उही समयमा तिनीहरू दुई मुख्य डरको कारणले गर्दा आए। एकातिर तिनीहरू साउलसँग डराए भने, अर्कोतिर अम्मोनीहरू तिनीहरूलाई सताउने छन् भन्ने कुरामा डराए। एघार पदमा भनिएको छ, भोलिपल्ट सौलले मानिसहरूका तीन दल बनाए, अनि पख तिनीहरू अम्मोनीहरूको छौनी भित्र पसे र मध्याहसम्म उनीहरूको संहार गरे। त्यसपछि बाँचेकाहरू दुईजना एकसाथ नहुने गरी तितर बितर भए। सौलले आफ्ना मानिसहरूलाई तीन दलमा विभाजन गरे। त्यसपछि इसरायलीहरू अम्मोनीहरूको पछि गए र मारे। त्यसपछि बाँचेकाहरू दुईजना एकसाथ नहुने गरी तितर बितर भए। बाह्र पदमा भनिएको छ, तब मानिसहरूले समूहलाई भने, सौलले हामीमाथि राज्य नगरोस् भन्ने को हो? उनीहरूलाई मार्नलाई हाम्रा हातमा सुम्पिदिनुहोस्। यस पदबाट हामी यो कुरा स्पष्ट देख्छौ कि कोही कोही इसरायलीहरू सौललाई राजा बनाउने सम्बन्धमा इन्कार गरेथे, मतलब तिनीहरू खुशी थिएनन्। त्यसकारण कोही कोही उत्तेजित इसरायलीहरू सौलको अगुवाई मुनि यो विजय ल्याएकोले गर्दा आवेगमा आएर सौललाई राजाको रूपमा इन्कार गर्नेहरूलाई खत्तम गर्न सौलसँग माग गरे अनि समूएलसँग पनि माग गरे। तेह्रदेखि पन्ध्र पदमा भनेको छ, तर सौलले भने, होइन, परमप्रभुले इसरायलमा यस्तो विजय गराउनु भएको दिनमा कोही पनि मारिने छैन। तब समूएलले मानिसहरूलाई भने, हामी गिलातमा गएर त्यहाँ यस राजसत्ताप्रति हाम्रो भक्ति फेरि पनि स्वीकार गरौं। यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढाएर परमप्रभुकै उपस्थितिमा साउललाई राजा घोषणा गरे। साउल र सबै इसरायलीहरूले ठूलो हर्षमा त्यो उत्सव मनाए। अहिले सबै इसरायलीहरूले साउललाई राजाको रूपमा ग्रहण गर्दछन्। तपाईँ सायद यो सोचिरहनु भएको होला, अहिले हेर त प्रचारक, तिमी गलत विचार गरिरहेका थियौ। तिनी राजा साउलको विरूद्धमा गलत बोलिरहेका थियौ। अहिले हेर त, तिनले असल काम गरिरहेका छन्। निश्चय नै आफ्ना शुरूआतको दिनमा महान राजाको रूपमा आरम्भ गरे, तर पछिबाट हामी तिनको वास्तविक असलियतको राम्ररी जान्नेछौ। अति नै नमज्जाको कुरा यो छ कि उसको कथा यहाँ नै अन्त हुँदैन। हामी अगाडि देख्छौ साउलबाट समूएल कहाँ अधिकारको शुरूआत। पहिलो समूएल बाह्र अध्यायको एक पदमा भनिएको छ, तब समूएलले भेला भएका इसरायलीहरूलाई यसो भने, मैले तिमीहरूले भनेका सबै कुरा सुने र तिमीहरूमाथि राज्य गर्नलाई राज्य नियुक्त गरे। मित्र, यो समूएलको आखिरी प्रवचन हो। तिनी महान उल्लेखनीय व्यक्ति थिए र अहिले तिनको पछि साउल शासकको रूपमा र अगुवाको रूपमा आए। यद्यपि इसरायलीहरूको चुनाव राजा भए तापनि, यद्यपि परमेश्वरद्वारा चुनाव थिएन, उहाँले अझै आफ्ना मानिसहरूलाई आशिष दिनुहुनेछ यदि तिनीहरूले आज्ञा पालन गरे। साउल राजा थिए र परमेश्वरले उसलाई प्रत्येक अवसर दिनुहुनेछ। तीन पदमा भनिएको छ, म यही छु, मेरो विरूद्धमा तिमीहरूको केही भन्नु छ भने या परमप्रभु र उहाँका अभिषिक्त जनको उपस्थितिमा उजुर गर। कसको गोरु मैले लिएको छु, कसको गधा मैले लिएको छु, मैले कसलाई ठगेको छु, मैले कसमाथि अत्याचार गरे, मैले कसको कसुर लुकाउनलाई घुस लिए, मलाई भन र म त्यसको क्षतिपूर्ति गरिदिनेछु। अनि चार पदमा यस प्रकार लेखेको छ, उनीहरूले जवाब दिए, तपाईँले हामीलाई ठग्नु भएको छैन, तपाईँले हामीमाथि केही अत्याचार गर्नुभएको छैन, तपाईँले कुनै मानिसबाट केही लिनुभएको छैन। समूएलले भने, यदि उसले कुनै मानिसको छल र दुष्टतापूर्वक कुनै कुरा लिए त्यसको क्षतिपूर्ति दिनेछन्, तर हामी देख्नेछौ कुनै मानिसले यो भनेनन् कि उसले फल्ला फल्ला कुरा लिए। बरु तिनीहरूले भने चार पदमा कि उनले कुनै कुरा लिएका छैनन्। अनि पाँच पदमा भनिएको छ, तब समूएलले तिनीहरूलाई भने, मेरो हातमा तिमीहरूले केही भेटाएनौ भने आजको दिन परमप्रभु तिमीहरूका विरूद्धमा साक्षी हुनुहुन्छ, उहाँका अभिषिक्त जन पनि साक्षी छन्। तिनीहरूले भने, उहाँ साक्षी हुनुहुन्छ। मित्र, समूएल साक्षीका मानिस थिए, तिनी परमेश्वरको सत्य जन थिए। यदि हामी निम्न पदहरूमा देख्छौ भने सो कुरा थाहा पाउँछौ कि समूएल आफ्नो कथनलाई निरन्तर जारी राख्छन्। इसरायलको इतिहासको वर्णन गर्दै परमेश्वरद्वारा प्रयोग गरिएको धेरै महान परमेश्वरको जनहरूले यो विधिको प्रयोग गरे। मोसाले यसको प्रयोग गरे, यहोशूले यसको प्रयोग गरे, गिदोनले प्रयोग गरे र अहिले समूएल प्रयोग गर्दछन्। नयाँ नियममा हामी देख्नेछौ कि स्टिफनसले पनि इसरायलको इतिहासको वर्णन गरे जब तिनलाई महासभाको अघि प्रकट गरियो। समूएल आफ्ना जातिहरूलाई तिनीहरूप्रति परमेश्वरको विश्वास योग्यता, इमानदारीता र कृपाको याद दिलाइरहेका छन्। जब तिनीहरूका पाप र अविश्वासले गर्दा शत्रुहरूका हातमा परेथे र तिनीहरू व्याकुलतामा र खिन्नतामा परमप्रभुलाई पुकार गरे, उहाँले अति नै दयापूर्वक तिनीहरूका पुकारको सुन्नुभयो र उद्धारक वा छुटकारा दिनेवालालाई पठाउनुभयो। यही नै उहाँको भनाइको तिनीहरूलाई पुनस्मरण दिलाइरहेका छन्। त्यसपछि समुएल तिनीहरूका वर्तमान अवस्थातिर बढ्छन्। तेह्र पदमा भनिएको छ, तेह्र पदमा, अब तिमीहरूले मागेका राजा यहाँ छन्, तिमीहरूले उहाँलाई चुन्यौ र परमप्रभुले एउटा राजा तिमीहरूमाथि नियुक्त गर्नुभयो। समुएलले स्पष्ट पार्दछन् कि साउल मानिसको चुनाव अनुसारका थिए। धेरै मानिसहरू विश्वास गर्छन् कि बहुमत वा मेजोरिटीको शब्द वचन बहुमत मानिसको चुनाव नै परमेश्वरको वचन वा चुनाव हो। मित्र, बाइबलले यस्तो सोचाइको खण्डन गर्दछ। सामान्यतया अल्पसंख्या नै परमेश्वरको इच्छाको तय गर्न अझ नजिकमा हुन्छन्। मानिसले साउललाई चाहन्थे, परमेश्वरले नै दाउलाई चुनेका थिए, तर साउललाई चाहिँ मानिसले चुनेथे। ओ मित्र, कस्तो भिन्नता जब परमेश्वर चुनाव बनाउनुहुन्छ। चौध पदमा भनिएको छ, यदि तिमीहरूले परमप्रभुलाई श्रद्धा गर्यौ र भक्तिसित उहाँको सेवा गर्यौ भने, र यदि तिमीहरू उहाँका आज्ञाको विरूद्धमा बागी भएनौ भने, अनि यदि तिमीहरू र तिमीहरूका राजा परमप्रभु परमेश्वरप्रति विश्वासी भयो भने बेसै हो। मित्र, साउल मानिसहरूको चुनाव अनुसारको राजा भएकोले गर्दा परमेश्वरले उसलाई इन्कार गर्नुहुने छैन। परमेश्वरले उसलाई एक अवसर दिन गइरहनु भएको छ। पन्ध्र पदमा भनिएको छ, तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ भने र तिमीहरू उहाँका आज्ञाप्रति बागी भयो भने उहाँ तिमीहरूका विरूद्धमा खड़ा हुनुहुनेछ जसरी उहाँ तिमीहरूका पुर्खाहरूको विरूद्धमा हुनुहुन्थ्यो। अर्को शब्दमा समुएल यसरी भनिरहेका छन्, यदि मानिसले परमेश्वरलाई सेवा गर्छन् भने उहाँले तिनीहरूलाई आशिष दिनुहुनेछ, यदि तिनीहरूले उहाँलाई सेवा गर्दैनन् भने दण्ड तिनीहरूमाथि आउनेछ। अहिले परमेश्वर यसको नाटकीय ढाँचामा र आश्चर्यजनक तरिकामा प्रतिक्रिया दिनुहुनेछ। सोह्रदेखि अठार पदमा भनिएको छ, अब चुपचाप खड़ा हौ र परमप्रभुले तिमीहरूकै नजरको सामुन्ने गर्नुहुने बडो अचम्मको कामलाई हेर। अहिले गहुँको कटनीको समय छ, होइन, म परमप्रभुलाई पुकार्नेछु अनि उहाँले गर्जन्द वृष्टि पठाउनुहुनेछ, तब तिमीहरूले देख्नेछौ र जान्नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्टिमा कस्तो खराबी गरेका रहेछौ। तब समुएलले परमप्रभुलाई पुकारे र उहाँले त्यसै दिन गर्जन र वृष्टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र समुएलको अघि भयभीत भए। मित्र, परमेश्वरको इच्छा थिएन कि तिनीहरूले राजाको माग गरेको, किनकि तिनीहरूको राजा उहाँ स्वयं बन्न चाहनुहुन्थ्यो, तर तिनीहरूको ढिट र हटले गर्दा उहाँले तिनीहरूको चुनाव अनुसार साउललाई राजा हुन दिनुभयो। यस पदहरूमा उल्लेखित घटनाहरूद्वारा हामी यो कुरा स्पष्ट रूपमा देख्छौ कि तिनीहरूले राजा माग गरेकोमा गलत गरे। उन्नाइस पदमा भनिएको छ, तिनीहरूले समुएललाई भने, मृत्युदेखि बाँचौं भनेर परमप्रभु तपाईँका परमेश्वरसँग हामी तपाईँका सेवकहरूको निम्ति प्रार्थना गरिदिनुहोस्, किनभने हामीले हाम्रा पापमाथि राजा मागेर ठूलो खराबी थपेका छौं। मित्र, यी मानिसहरूको राजाको निम्ति माग गर्ने काम पाप थियो। तिनीहरूले अन्य जातिहरूले जस्तै आफूमाथि शासन गर्न राजा मागद्वारा वास्तवमा परमेश्वरलाई इन्कार गरिरहेका थिए। बीस पदमा भनिएको छ, समुएलले मानिसहरूलाई भने, नडराओ, तिमीहरू यस्ता दुष्ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड, तर आफ्नो पूरा हृदयले उहाँको सेवा गर। मित्र, अतीतका भूतकालका पापहरू र त्रुटिहरूले तपाईँको जीवनलाई यादको कैदमा नराखोस्। अतीतको पापहरूले तपाईँको जीवनलाई बन्दी नगरोस्, चाहे तपाईँले कति महान पाप नै किन नगर्नु भएको होस्। यदि तपाईँ उद्धारको निम्ति र क्षमाको निम्ति उहाँ कहाँ फर्कनुहुनेछ भने परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुनेछ, तपाईँका पापहरूको क्षमा गर्नुहुनेछ, शुद्ध र पवित्र गरिदिनुहुनेछ र उहाँले महान गरी आशिष दिनुहुनेछ। एक्काइस पदमा भनिएको छ, अर्थका देवहरूको पछि नलाग जसले न ता सहायता गर्न सक्छ न बचाउन सक्छ, किनभने तिनीहरू व्यर्थ हुन्। मित्र, केवल परमेश्वरलाई समातिरहनुहोस्, उहाँका मात्र आफ्नो भरोसा र आस्था राखिरहनुहोस्। किन त भन्दा बाइस पदमा भनिएको छ, आफ्नो महान नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुने छैन, किनभने उहाँले तिमीहरूलाई आफ्नो निज प्रजा तुल्याइदिन निश्चय गर्नुभएको छ। मित्र, यो महान पद हो। के तपाईँले परमप्रभुको नाउँ लिनुभएको छ? के उहाँ तपाईँको उद्धारकर्ता हुनुहुन्छ? के तपाईँ उहाँमा भरोसा गरिरहनु भएको छ र आश्रित भइरहनु भएको छ? उहाँले तपाईलाई त्याग्नुहुने छैन। परमप्रभु हेब्रूको लेखकद्वारा हेब्रू 13 अध्यायको 5 पदमा भन्नुहुन्छ, रूपियाँ पैसाको लोभबाट अलग बस, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो, किनकि उहाँ आफैले भन्नुभएको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, म तिमीलाई त्याग्ने छैन। हाम्रो प्रभु कति दयालु, कति करूणामय प्रभु हुनुहुन्छ। उहाँले हामीलाई आफ्ना सन्तान बनाउनमा प्रसन्न हुनुभएको छ। किन परमेश्वरले इसरायल राष्ट्रलाई चुन्नुभयो? यसको उत्तरको निम्ति परमेश्वरतिर हेर्नुहोस्, ती जातिहरूतिर होइन। परमेश्वरले यो गर्नुभयो अनि यसमा हामीले बहस गरिराख्नु पर्ने कुनै कुरा छैन। सम्भवत परमेश्वरले तपाईंलाई चुन्नुहुन्छ र तपाईंका केही साथीहरू छक्कै परिरहेका होलान् कि कसरी उहाँले तपाईंलाई चुन्नुभयो। मित्र, महत्वपूर्ण कुरा यो हो कि परमेश्वरले हामीलाई चुन्नुहुन्छ र त्यो काफी छ। यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्। उहाँले मलाई छोड्न सक्नुहुन्थ्यो वा त्याग्न सक्नुहुनेथ्यो, म यस कुरामा खुशी छु कि उहाँले त्यो गर्नुभएन। यही नै महान सन्देश समुएल इसरायलीहरूलाई दिइरहेका छन्। तपाईँ यस कुरामा खुशी हुनुहुन् कि तपाईँ परमेश्वरमा हुनुहुन्छ? के यो खुशीको कुरा होइन कि तपाईँ प्रभु मित्र हुनुहुन्छ, साथी हुनुहुन्छ? के यो महान कुरा होइन कि उहाँ तपाईँको उद्धारकर्ता, मुक्तिदाता, तारणहार हुनुहुन्छ? उहाँ तपाईँको लागि हो, उहाँ तपाईँको विरूद्धमा हुनुहुन्न, उहाँ तपाईँलाई सहायता गर्न चाहनुहुन्छ, उहाँ हाम्रा सहायक साथसाथै उद्धारकर्ता पनि हुनुहुन्छ र उहाँले जस्तो सुकै पापीहरूलाई पनि उद्धार गर्नुहुन्छ। 22 पदमा भनिएको छ, 22 पदमा आफ्नो महान नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुने छैन, किनभने उहाँले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउने निश्चय गर्नुभएको छ। 24 र 25 पदमा भनिएको छ, तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले इमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्ति उहाँले कस्तो ठूलो काम गर्नुभएको छ सो विचार गर। तिमीहरूले खराबी नै गरिरह्यौ भने तिमीहरू र तिमीहरूका राजा नष्ट हुनेछ। ओ मित्र, यो कुरा आज तपाईँ र मैले पनि आफ्नो जीवनमा अभ्यास गर्न कति आवश्यक छ। के हामीले उहाँको आफ्नो जीवनमा श्रद्धा दिइरहेका छौं? के हामीले साँच्ची नै आफ्नो पूरा हृदयले इमानदारीता साथ उहाँको आराधना गरिरहेका छौं? के हामीले उहाँका महान कामहरू जुन हाम्रो जीवनमा गर्नुभएको छ सो कुरा विचार गरिरहेका छौं? मित्र, परमेश्वर आज तपाईं र मलाई यही नै भन्नुहुन्छ कि हामीले उहाँलाई श्रद्धा गरेको, पूरा हृदयले इमानदारीता साथ उहाँको आराधना गरेको र उहाँको महान कामहरूको विचार गरेको, आज हाम्रो जीवन कस्तो छ? आज हामी के त्यो गरिरहेका छौं? छैन भने सायद आजदेखि हामी त्यो गर्न सुरु गरौं। यसमा प्रभुको महिमा छ अनि त्यसमा तपाईँ र मेरो निम्ति परमेश्वरको आशिष छ। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
तपाई मात्र सिद्ध पवित्र हामी धोइएका छौ माको रगतले हुन दुलही तपाईको सधना
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।